الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان ذیشان ہے، ارشاد فرمایا کہ جس نے مجھ پر ایک مرتبہ درود پاک پڑھا، اللہ تبارک و تعالی اس بندے پر 10 رحمتیں نازل فرماتا ہے، اور جس نے مجھ پر 10 مرتبہ درود پاک پڑھا تو اللہ تبارک و تعالی اس پر 100 رحمتیں نازل فرماتا ہے، اور جس نے مجھ پر 100 مرتبہ درود پاک پڑھے تو اللہ تبارک و تعالی اس کی ان دونوں آنکھوں کے درمیان لکھ دیتا ہے کہ یہ نفاق اور جہنم کی آگ سے آزاد ہے، اور کل بروز قیامت اللہ تبارک و تعالی اسے شہداء کے ساتھ رکھے گا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم۔ پیارے اسلامی بھائیو، مدری چینل کے ناظرین، ہم ایک مرتبہ پھر آپ کو اپنے سلسلے مضامین قرآن میں خوش آمدید کہتے ہیں۔ حصول ثواب کی خاطر بیان سننے سے پہلے اچھی اچھی نیتیں بھی فرما لیجئے کہ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم ہے، نیت المؤمن خیر من عملہ، مومن کی نیت اس کے عمل سے بہتر ہے۔ سورۃ الانعام کے 3 مضامین پر ہم آج کے سلسلے میں بات کریں گے۔ پہلا مضمون جس میں وحی و رسالت کی گواہی کا تذکرہ ہے، اور دوسرا مضمون جس پر آج کے سلسلے میں ہم گفتگو کرنے جا رہے ہیں، مرنے کے بعد دوبارہ اٹھایا جانا، دوبارہ زندہ کیا جانا، قیامت کے دن اعمال کا حساب ہوگا، اعمال پر بندے کو جزا بھی عطا کی جائے گی، دلائل کے ساتھ ثابت ہوگا۔ تیسرا مضمون جس پر آج کے اس سلسلے میں ہم گفتگو کریں گے وہ یہ ہے کہ زمین میں گھوم پھر کر سابقہ لوگوں کی اجڑی بستیوں، ویران گھر اور ان پر کیے ہوئے اللہ تبارک و تعالی کے عذاب کے آثار دیکھ کر ان کے انجام سے بندے کو چاہیے کہ عبرت حاصل کرے۔ پہلا مضمون وحی اور رسالت کی گواہی۔ معاملہ کچھ اس طرح تھا کہ اہل مکہ نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم سے کہنے لگے، اے محمد صلی اللہ تعالی علیہ وآلہ وسلم، ہمیں کوئی ایسا دکھائیے جو آپ صلی اللہ تعالی علیہ وآلہ وسلم کی رسالت کی گواہی دیتا ہو۔ تو اس پر آیہ مبارکہ نازل ہوئی، نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ تبارک و تعالی میرا گواہ ہے اور سب سے بڑا گواہ وہی ہے۔ چنانچہ ارشاد ہوا، قل ایو شیئن اکبر شہادہ، قل اللہ شہید بینی و بینکم، وَأُوحِيَ إِلَيَّ هَذَا الْقُرْآنُ لِأُنذِرَكُمْ بِهِ وَمَنْ بَلَغَ، أَإِنَّكُمْ لَتَشْهَدُونَ أَنَّ مَعَ اللَّهِ آلِهَةً أُخْرَى، قُلْ لَا أَشْهَدُ، قُلْ إِنَّمَا هُوَ إِلَٰهٌ وَاحِدٌ وَإِنَّنِي بَرِيءٌ مِّمَّا تُشْرِكُونَ۔ ترجمہ کنزول ایمان، تم فرماؤ سب سے بڑی گواہی کس کی؟ تم فرماؤ کہ اللہ گواہ ہے مجھ میں اور تم میں، اور میری طرف اس قرآن کی وحی ہوئی ہے کہ میں اس سے تمہیں ڈراؤں، اور جن جن کو پہنچے تو کیا تم یہ گواہی دیتے ہو کہ اللہ کے ساتھ اور خدا ہیں؟ تم فرماؤ کہ میں یہ گواہی نہیں دیتا۔ تم فرماؤ کہ وہ تو ایک ہی معبود ہے، اور میں بیزار ہوں ان سے جن کو تم شریک ٹھہراتے ہو۔ اس آیہ مبارکہ سے ایک بات معلوم ہوئی کہ نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم کی گواہی دینا، آپ کی رسالت پر گواہی دینا، یہ سنت خدا عز و جل ہے۔ اللہ تبارک و تعالی نے اپنے پیارے محبوب علیہ السلام کی گواہی کئی طرح سے دی ہے۔ ایک یہ کہ اپنے خاص بندوں کے ذریعے سے اپنے پیارے محبوب علیہ السلام کی گواہی دلائی، اور دوسرا نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم پر جو اپنا کلام نازل فرمایا، اس میں آپ صلی اللہ تعالی علیہ وآلہ وسلم کی نبوت کا اعلان فرمایا، اور تیسرے نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم کو مختلف معجزات سے نوازا۔ یہ سب اللہ تبارک و تعالی کی گواہیاں ہیں۔ معلوم یہ ہوا کہ اللہ تبارک و تعالی کی گواہی دینا یہ سنت رسول اللہ ہے، اور نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم کی گواہی دینا یہ رب عز و جل کی سنت ہے۔ ہمارے حضور صلی اللہ تعالی علیہ وآلہ وسلم کا گواہ خود رب العالمین ہے، اور کلمہ شہادت کے اندر یہ دونوں گواہیاں موجود ہیں۔ سبحان اللہ۔ اللہ تبارک و تعالی وحی کا ذکر کرتے ہوئے فرماتا ہے وَأُوحِيَ إِلَيَّ هَذَا الْقُرْآنَ، حضور فرماتے ہیں اور میری طرف اس قرآن کی وحی ہوئی ہے، یعنی اللہ تبارک و تعالی میری نبوت کی گواہی دیتا ہے، اس لیے کہ اس نے میری طرف اس قرآن کی وحی فرمائی، اور یہ ایسا عظیم معجزہ ہے کہ تم فصیح و بلیغ ہو، صاحب زبان ہو، باوجود اس کے کہ تم صاحب زبان ہو، فصیح و بلیغ ہو، تب بھی تم قرآن کا مقابلہ نہیں کر سکتے، اس کا مقابلہ کرنے سے تم عاجز ہو۔ اس سے ثابت ہوا کہ قرآن پاک ایک عاجز کر دینے والی کتاب ہے، اور جب یہ عاجز کرنے والا ہے تو اس کتاب کا مجھ پر نازل ہونا اللہ تبارک و تعالی کی طرف سے میرے رسول ہونے کی یقینی شہادت ہے۔ پھر اس کے بعد ارشاد فرمایا لِأُنذِرَكُمْ، اس سے مراد بھی یہی ہے، یعنی میری طرف اس قرآن کی جو وحی فرمائی گئی ہے یہ اس لیے ہے تاکہ اس قرآن کے ذریعے سے میں تمہیں اللہ تبارک و تعالی کے حکم کی مخالفت کرنے سے ڈراؤں، تاکہ تم اللہ تبارک و تعالی کے احکام کی مخالفت نہ کرو۔ اور فرمایا وَمَن بَلَغَ أَإِنَّكُمْ لَتَشْهَدُونَ أَنَّ مَعَ اللَّهِ آلِهَةً أُخْرَى قُلْ لَا أَشْهَدُ قُلْ إِنَّمَا هُوَ إِلَٰهٌ وَاحِدٌ وَإِنَّنِي بَرِيءٌ مِّمَّا تُشْرِكُونَ، اور جن جن کو پہنچے تو کیا تم یہ گواہی دیتے ہو کہ اللہ کے ساتھ اور خدا ہیں؟ تم فرماؤ کہ میں یہ گواہی نہیں دیتا۔ تم فرماؤ کہ وہ تو ایک ہی معبود ہے، اور میں بیزار ہوں ان سے جن کو تم شریک ٹھہراتے ہو، یعنی میرے بعد قیامت تک آنے والے جن افراد تک یہ قرآن پاک پہنچے، خواہ وہ انسان ہوں یا جن، ان سب کو میں حکم الہی کی مخالفت کرنے سے ڈراتا ہوں۔ پیارے اسلامی بھائیو، مدنی چینل کے ناظرین، وَمَن بَلَغَ، اس کے دو انداز سے مفسرین نے ترجمے کیے ہیں۔ ایک تو یہی انداز کہ جو میں نے آپ کو عرض کیا کہ گویا حضور نے یہ فرما دیا کہ میرے بعد قیامت تک آنے والے جن افراد تک ये कुरान पहुंचे खा वो इंसान हो या वो जिन्नात हो, इन सब को मैं हुक्म इलाही की मुखालफत करने से इस कुरान के जरिए से डराने वाला हूं। एक तो ये इसका तर्जुमा बनता है। और अगर वमम बालगा को भी फाइल मान लिया जाए तो फिर इसका माना और होगा, और वो माना ये होगा कि इस कुरान से मैं तुम्हें डराऊं और वो डराए जिन्हें ये कुरान पहुंचे, यानी हजूर भी डराने वाले हैं और जिन तक ये कुरान पहुंच रहा है, अल्लाह के औलिया, अल्लाह के नेक बंदे जो इस कुरान पर अमल करते हैं, इस कुरान को समझते हैं और आगे लोगों तक पहुंचाते हैं, वो लोग भी तुम्हें इस कुरान के जरिए से अल्लाह तबारक वताला से डराएं। तिरमिजी की हदीस मुबारक है, अल्लाह तबारक वताला तरोताजा रखे उसको जिसने हमारा कलाम सुना और जैसा सुना वैसा पहुंचाया। बहुत से लोग जिन्हें कलाम पहुंचाया जाए वो सुनने वाले से ज्यादा अहल होते हैं। बाद रिवायतों में आता है सुनने वाले से ज्यादा फकीह होते हैं, यानी अफकाह होते हैं। इससे फुकहा की कदरों मंजिलत भी जाहिर होती है। यह भी मालूम हुआ कि हजूर सल्लल्लाहु ताला अलैहि वसल्लम की नबुव्वत और कुरान की हिदायत किसी जमानो मकान के साथ और किसी कौम के साथ खास नहीं है। हजूर की सारी उम्मत के लिए हुक्म यह है कि वो अल्लाह की तौहीद को माने, वो अल्लाह तबारक व ताला के प्यारे रसूल सल्लल्लाहु ताला अलैहि वसल्लम की रिसालत का इकरार करें, आपकी रिसालत की गवाही दें, और जो कुरान हजूर लेकर आए हैं मुस्तफा करीम अलैहि सलाम पर जो कुरान नाजिल हुआ है उस कुरान में जितने अहकाम अल्लाह तबारक व ताला ने अता फरमाए हैं उन पर अमल करते चले जाएं। और आयत के इस हिस्से में इन्नकुम लतशहदून, क्या तुम गवाही देते हो, में मुशरिकीन से खिताब है, यानी ए हबीब सल्लल्लाहु ताला अलैहि वसल्लम आप इन काफिरों से फरमाइए कि ए मुशरिको क्या तुम ये गवाही देते हो कि अल्लाह तबारक व ताला के सिवा दूसरे भी माबूद हैं, यानी रब के साथ शिर्क करते हो। ए हबीब सल्लल्लाहु अलैहि वसल्लम आप फरमाओ कि मैं ये गवाही नहीं देता, बल्कि तुम फरमाओ कि वो तो एक ही माबूद है, यानी रब की तौहीद का ऐलान करो, और मैं इन झूठे खुदाओं से बेजार हूं जिन्हें तुम अल्लाह तबारक व ताला के साथ शरीक ठहराते हो। दूसरा मजमून जिस पर आज के सिलसिले में हम गुफ्तगू करने जा रहे हैं, मरने के बाद दोबारा जिंदा किया जाएगा, कयामत के दिन आमाल का हिसाब होकर रहेगा और आमाल की जजा भी मिलेगी। अल्लाह तबारक व ताला इरशाद फरमाता है हुवल्लज़ी खलक़कुम मिन तीनिन सुम्मा क़ज़ा अजला وأجل مسمى عنده ثم أنتم تمترون, वही है जिसने तुम्हें मट्टी से पैदा किया, फिर एक मियाद का हुक्म रखा और एक मुकर्रर वादा उसके यहां है, फिर तुम लोग शक करते हो। इस आय मुबारका में मुशरिकीन का रद किया गया जो ये कहते थे कि जब हम गल कर मट्टी बन जाएंगे तो फिर हमें जिंदा कैसे किया जाएगा, यानी उनका कहने का मकसद ये था कि हम मट्टी हो गए तो मट्टी होने के बाद हमें जिंदा नहीं किया जाएगा। उन्हें बता दिया गया कि अल्लाह तबारक व ताला ही ने तुम्हारे बाप हजरत आदम अलैहिस्सलातु व सलाम को मट्टी से पैदा किया था। जी हाँ, आपको मट्टी से पैदा किया, हुवल्लज़ी खलक़कुम मिन तीन। अल्लाह तबारक व ताला ने इस आय मुबारका के इस हिस्से में इस बात का इजहार फरमाया कि आदम अलैहिस्सलाम को अल्लाह तबारक व ताला ने मट्टी से पैदा फरमाया और इनकी नस्ल से लोग पैदा हुए, फिर उसने एक मुद्दत का फैसला फरमाया जिसके पूरा हो जाने पर तुम सब मर जाओगे और मरने के बाद उठाने की एक मुकर्ररा मुद्दत भी उसी के पास है, वो जानता है कि कब उठाया जाएगा। फिर ऐ काफिरो, तुम मरने के बाद दोबारा जिंदा किए जाने में शक करते हो, हालांकि तुम्हें इल्म है कि तुम्हारी तखलीक की इब्तिदा करने वाला वो अल्लाह तबारक व ताला है, और जो पहली बार पैदा करने पर कादिर है तो दोबारा जिंदा करने पर बदरजाए ओला कादिर है। जिन लोगों को दोबारा जिंदगी पर शक होता है कि मरने के बाद हम दोबारा कैसे उठाए जाएं, हकीकत तो यह है कि वो अपने ही वजूद में मशकूक हैं। उनको सोचना चाहिए कि हमारा वजूद पहले क्या था। हमें अदम से अल्लाह तबारक व ताला ने वजूद अता फरमाया, जो अदम से यानी जब कि हम कुछ ना थे, जब वो हमें वजूद अता करने पर कादिर है, तो जब मट्टी हो जाएंगे तो दोबारा जिंदगी अता करने पर वो कैसे कुदरत नहीं रखता। अल्लाह के अहकाम पर अमल करने में ही आफियत है। जो उसने फरमा दिया उस पर अमल किया जाए, एतिकाद रखा जाए, क्योंकि इसी में दुनिया की जिंदगी में कामयाबी है और इसी में आखिरत में कामयाबी होगी। और तीसरा मजमून जिस पर हम बात करने जा रहे हैं, साबिका कौमों के इबरतनाक अंजाम से इबरत हासिल करने की तरगीब दिलाई गई है कि साबिका कौमों के अहवाल को पढ़ो, उनकी उजड़ी हुई बस्तियों को देखो और उनके वीरान घरों को देखो। वो आसार के जो उनकी बस्तियों में नजर आ रहे हैं, वो पहले इस दुनिया में मौजूद थे और आज वो नहीं है। गौर व फिक्र करो, गोया हमें गौर व फिक्र की दावत दी जा रही है। अल्लाह तबारक व ताला इरशाद फरमाता है, अलम यरौकम अहलकना मिन क़ब्लिहिम मिन क़र्निम मक्कन्नाहुम फिल अर्दि मा लम नुमक्किल लकुम वअरसलना अस्समाअ अलैहिम मिद्रारा وجعلنا الانهار تجري من تحتهم فاهلكناهم بذنوبهم وانشانا من بعدهم قرنا اخرين। ترجمہ کنزول ایمان, کیا انہوں نے نہ دیکھا کہ ہم نے ان سے پہلے کتنی سنگتیں کھپا دی, انہیں ہم نے زمین میں وہ جماؤ دیا جو تم کو نہ دیا, اور ان پر موسلا دھار پانی بھیجا और उनके नीचे नहरें बहाई, तो उन्हें हमने उनके गुनाहों के सबब हलाक किया और उनके बाद और संगत उठाई। इससे पहली आयात में सरजनश और वईद के जरिए कुफारे मक्का को अल्लाह तबारक व ताला की निशानियों से मुंह फेरने, हक को जुठलाने और अल्लाह तबारक व ताला की निशानियों का मजाक उड़ाने से मना किया गया कि वो कुरान का मजाक उड़ाते, कुरान को जुठलाते थे जो हक था और हक है। और फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम और आपके मौजजात का इनकार करते थे और ये अल्लाह की तरफ से निशानियां हैं, इनका मजाक उड़ाने से उन्हें मना कर दिया गया। और इस आयत मुबारका में साबका कौमों का इबरतनाक अंजाम बयान करके लोगों को नसीहत की जा रही है कि अहले मक्का, हमने उन्हें जमीन में वो कुव्वत और वो ताकत अता फरमाई थी जो तुम्हारे पास नहीं। तुम्हें महदूद कुव्वत दी गई, महदूद ताकत दी गई है, और जो तुम्हारे से पहले कौमें थी, तुम्हारे से पहले जो उम्मतें थी, उनको ताकतें ज्यादा बख्शी गई, उनके पास कुव्वत ज्यादा थी, उनके पास हकूमतें ज्यादा थी, इसके बावजूद वो हलाक हो गई। और जब इन्हें जरूरत पेश आई तो हमने उन कौमों पर मूसलाधार बारिश भी भेजी जिससे उनकी खेतियां सरसब्ज और शादाब हो गईं, और उनके दरख्तों, रिहाइश गाहों और उनके महल्लात के पास हमने नहरें जारी कर दी जिससे बाग परवरिश पाए, फलों की कसरत हुई और दुनिया की जिंदगानी के लिए ऐशो राहत के असबाब उनको पहुंचे। लेकिन जब उन्होंने अंबिया इकराम अलैहिमुस्सलातु वस्सलाम की तकजीब की, अंबिया को जुठलाने का काम किया और उनके अहकामात को उन्होंने जुठला दिया, पसे पुष्ट डाल दिया, तो फिर हमने उनके गुनाहों की वजह से उन्हें हलाक कर दिया और उनकी ये जाहु हशमत साजो सामान उन्हें हलाकत से बचा नहीं सका। और फिर इनके बाद क्या हुआ, दूसरी कौमें पैदा हो गई, वो चले गए, फिर उनके बाद दूसरे लोग आ गए और दूसरे लोगों को उनका हमने जानशीन बना दिया। इनका इबरतनाक अंजाम देकर तुम भी नसीहत हासिल करो। इंसान को सुधर जाना चाहिए इन वाकयात को देखकर, साबिका उम्मतों पर आने वाले आजाब की तरफ देखकर, कुरान में उसे पढ़कर, उनके आसार देखकर कि उनके घर कैसे वीरान हो गए, उनकी बस्तियां उजड़ गईं। पहले वो लोग भी तो आए थे, आज वो कहां चले गए, वो जमीन बोस हो गए, उनके घर, उनके महल्लात, और आज वो खुद जमीन के अंदर चले गए। पहले वो थे और आज उनकी जगह पर कोई और हैं। इस आया मुबारका में गुजरी हुई उम्मतों का जो हाल और अंजाम बयान किया गया है कि वो लोग कुव्वत, दौलत, माल, अय्याल के अंदर कसरत रखते थे और इस कसरत के बावजूद कुफ्र और सरकशी और अंबिया किराम अलैहिस्सलाम के अहकाम की मुखालफत करने की वजह से हलाक कर दिए गए। इसमें बतौर खास कुफार के लिए नसीहत है और बतौर उमूम तमाम लोगों के लिए नसीहत है, इवन के मुसलमानों के लिए भी इबरत है, नसीहत है। इसलिए हम मुसलमानों को भी चाहिए कि उनके हाथ से इबरत हासिल करें। कुरान में उनके कसस पढ़ते हैं, उनके वाकयात पढ़ते हैं, तो उससे इबरत हासिल करनी चाहिए और ख्वाब गफलत से बेदार हो जाना चाहिए। कुफ्र सरकशी और गुनाहों को छोड़कर ईमान, इताअत, अल्लाह की इबादत और नेक कामों में मसरूफ हो जाना चाहिए। तक्वा और परहेजगारी को इख्तियार कर लेना चाहिए। हजरत इमाम हसन बसरी रहमतुल्लाह ताला अलैह, आपसे किसी ने आपके तक्वा और परहेजगारी का राज दरियाफ्त किया कि हजूर इतना आला दर्जे का तक्वा है, परहेजगारी है, इसका राज क्या है? आपने फरमाया चार बातें हैं। एक बात तो यह है कि मुझे ये मालूम हो गया, मुझे ये पता चल गया कि जो मेरा रिस्क है वो कोई नहीं छीन सकता। बस फिर क्या था कि मेरा दिल मुतमाइन हो गया। याद रखिए, जिसका जो रिस्क है वो उसे मिल के रहेगा। जैसे मौत इंसान को तलाश करके आती है, बंदे का रिस्क भी उसको तलाश करके उस तक पहुंचता है। जो इसके नसीब में है वो इसको मिलकर रहेगा, ये कुछ भी कर ले। तो कहा कि मेरे तकवा और परहेजगारी का एक राज यह है कि जब मुझे ये इल्म हो गया कि जो मेरा रिस्क है वो मुझसे कोई छीन नहीं सकता, बस फिर क्या था कि मेरा दिल मुतमाइन हो गया। और फरमाया दूसरी बात, मुझे ये पता चल गया कि जो इबादत मेरे जिम्मे है, रब ने जो हुक्म मुझे दिया है, नमाज का, रोजे का, हज का, जकात का, दीगर तमाम अहकाम जो कुरान में अल्लाह ने फरमा दिए है, वो इबादत जो मेरे जिम्मे है वो मैंने ही करनी है, मेरे सिवा किसी और ने नहीं करनी। बस फिर क्या था कि मैंने इबादत शुरू कर दी। और तीसरी बात कहते हैं, मुझे ये यकीन हो गया, मुझे ये इल्म हो गया कि मेरा रब मुझे देख रहा है। फिर क्या था कि मुझे गुनाह पर शर्मिंदगी महसूस होने लगी, तो मैंने गुनाह को तर्क कर दिया। हम सबको रब देख रहा है। हम ऐलानिया गुनाह करें तब भी रब देख रहा है। कमरों में छुप जाएं, बंद कर दें और वहां छुप कर गुनाह करें, जमीन में तहखाने के अंदर चले जाएं, रब फिर भी जानता है, वो देखता है। हमारे खुफिया हालात से, हमारे वाकयात से वो बाखबर है, हमारे ख्यालात से बाखबर है, हमारे दिलों में छुपी हुई बातों से बाखबर है। कहते हैं मेरा रब मुझे देख रहा है। बस फिर क्या था कि गुनाह पर शर्मिंदगी होने लगी, गुनाह को तर्क कर दिया। और चौथी बात आप फरमाते हैं कि मुझे यह यकीन हो गया कि मौत मेरा इंतजार कर रही है। मौत हर एक को आके रहेगी। कुल्लु नफ्सिन ज़ाइक़तुल मौत, हर वो जान के जो दुनिया में आ गई है उसने मौत का जायका चखना है। कुल्लु नफ्सिन ज़ाइक़तुल मौत व इन्नमा तुवफ़ौना उजूरकुम यौमल क़ियामा, जब कयामत का दिन कायम होगा हर एक को उसके किए हुए आमाल पर पूरा पूरा अजर भी दिया जाएगा। और कामयाब उस दिन कौन होगा? कुरान कहता है फमन ज़ुहज़िहा अनिन नार वउदखिलल जन्नता फ़क़द फ़ाज़। बातें दो ही हैं, जहन्नम से दूर कर दिया गया और जन्नत में दाखिल कर दिया गया, बस फिर वो सलामत है, वो कामयाब है, गोया उसने अपनी जिंदगी को कामयाब बसर किया है। तो मौत आकर ही रहेगी। ये चार बातें आपके तकवा और परहेजगारी का राज है। और फिर दुनिया में जिंदगी ऐसी गुजारी है कि आज जब भी लोग उनका नाम लेते हैं अच्छे अल्फाज में रहते हैं, उनको याद करते हैं, उनकी तालीमात को अपने लिए मशाले राह सा ख्याल करते हैं और उसके मुताबिक अमल करके अल्लाह तबारक व ताला का कुर्ब हासिल करने के लिए कोशिश करते हैं, क्योंकि उन्होंने अपनी जिंदगी को रब के लिए वक्फ कर दिया था। तो जो आया है वो जाकर रहेगा। ख्वाब गफलत से उठ जाना चाहिए, बेदार हो जाना चाहिए,
گناہوں سے، سرکشی سے، کفر سے، اللہ کی نافرمانی سے اس دنیا میں بندے کو چاہیے کہ اللہ تبارک و تعالیٰ کی بارگاہ ہمیں سچے دل سے توبہ کر لے، ایمان لے آئے، اگر ایمان نہیں اطاعت کرے، اللہ تبارک و تعالیٰ کی بندگی کو اختیار کر لے، نیک کاموں میں، عبادت میں اپنی زندگی کو بسر کر دے۔ اس آیت سے یہ بھی معلوم ہوا کہ دنیا میں خوشحالی، مال دولت، سہولیات کی کثرت اللہ تبارک و تعالیٰ کی رضا مندی کی دلیل نہیں ہوتی۔ کوئی کہے کہ میرے پاس مال زیادہ ہے، میرے پاس دنیا کے عیش و عشرت زیادہ ہیں، اور وہ یہ سمجھ رہا ہو کہ اللہ کی طرف سے یہ نعمتوں کی جو فراوانی ہے یہ اللہ کی رضا پر دلیل ہے، ایسا ہرگز نہیں، یہ کوئی دلیل نہیں۔ کفار کو بھی اللہ نے مال عطا کیا، ان کے پاس آج بھی مال موجود ہے، کیا رب ان کے کفر پر راضی ہے؟ یقیناً ایسا نہیں ہو سکتا، کیونکہ رب کا حکم ایمان لانے کا ہے، جو ایمان نہیں لائے گا رب اس سے راضی نہیں ہے۔ تو ایمان کے لیے رب کی رضا ہے، جو ایمان والا ہے اللہ اس سے راضی ہوتا ہے اور اس کے اعمال کو قبول فرماتا ہے اور اس سے راضی ہوتا ہے۔ مال و دولت اللہ کی رضا پر دلیل نہیں، بلکہ اس سے تو انسان کو سمجھ جانا چاہیے کہ کہیں ایسا نہ ہو کہ اللہ کی خفیہ تدبیر مجھ پر غالب آ رہی ہو۔ قرآن میں اسی سورۃ الانعام میں اللہ تبارک و تعالی نے فرمایا، جنہوں نے اللہ کی طرف سے آئی ہوئی نصیحتوں کو بھلا دیا، چھوڑ دیا، انہیں پسے پشت ڈال دیا، ان کے پاس اللہ کی طرف سے نعمتیں آنے لگی، نعمتوں کی فراوانی ہو گئی، وہ یہ سمجھنے لگے کہ رب کی رضا ہے، پھر کیا ہوا کہ اچانک اللہ کی طرف سے گرفت آ گئی، پکڑ آ گئی۔ ایسے لوگوں کو اللہ تبارک و تعالی مہلت عطا فرماتا ہے کہ یہ سمجھ جائیں، اللہ کی بارگاہ میں رجوع کر لیں اور اپنے گناہوں سے تائب ہو جائیں۔ کسی کے پاس مال و دولت ہونا یہ اس بات کی دلیل نہیں ہے کہ اللہ تبارک و تعالی اس بندے سے راضی ہے۔ بندے کو چاہیے کہ اپنی آخرت کی فکر کرتا رہے، عاجزی کو اختیار کرے، کیونکہ کامیابی اسی میں ہے کہ بندہ اس دنیا سے رخصت ہو تو کامل ایمان لے کر چلا جائے، اور اسی کا حکم ہوا۔ اللہ قرآن میں فرماتا ہے، یا ایھا الذین آمنوا اتقوا اللہ حق تقاتہ ولا تموتن الا وانتم مسلمون، اے ایمان والو، پرہیزگاری اختیار کرو، تقوی اختیار کرو، جیسا اختیار کرنے کا حق ہے۔ اور پھر ساتھ ہی فرمایا کہ جب اس دنیا سے جاؤ تو ایمان کی حالت میں جانا، ولا تموتن الا وانتم مسلمون، دنیا سے جاؤ تو ایمان سلامت لے کر جاؤ۔ کسی کو نہیں پتا کہ میں جب اس دنیا سے رخصت ہوں گا تو ایمان سلامت بھی ہوگا یا نہیں ہوگا۔ کئی کفار ایسے ہیں کہ مرتے وقت ایمان مل جاتا ہے، خوش نصیب ہو جاتے ہیں، اور کئی مسلمان ایسے ہیں کہ ساری زندگی ایمان پر قائم رہے اور مرتے وقت دنیا سے جب رخصت ہوئے تو ایمان سلامت نہیں رہا۔ حدیث میں ارشاد فرمایا کہ اولاد آدم کو اللہ تبارک و تعالی نے مختلف طبقات میں پیدا کی، یعنی ان کے تخلیق کے مختلف طبقات، ایک وہ ہیں جو ایمان پر پیدا ہوئے، ساری زندگی ایمان پر گزار دی، اور جب وقت آخر آیا تو پھر بھی ایمان پر ہی رخصت ہوئے۔ ایک وہ ہیں کہ جو کفر پر پیدا ہوئے، ساری زندگی کفر پر گزاری، اور جب موت کا وقت آیا تو کفر پر ہی چلے گئے۔ اور تیسرا وہ طبقہ، ایمان پر پیدا ہوئے، زندگی ایمان پر گزاری، اور جب موت کا وقت قریب آیا تو کفر میں چلے گئے، معاذ اللہ۔ اور چوتھا طبقہ وہ ہے، کفر پر پیدا ہوئے، کفر پر زندگی بسر کی، اور جب موت کا وقت آیا تو ایمان کی حالت میں رخصت ہوئی۔ یاد رکھیے، یبعث کل عبد علی ما مات علی، جو جیسا اس دنیا سے رخصت ہوگا کل بروز قیامت ویسا ہی اٹھایا جائے گا۔ تو بندے کو اپنے ایمان کے سلامتی کی فکر کرنی چاہیے۔ سابقہ امتوں کی اجڑی ہوئی بستیاں، ان کے ویران گھر، اور ان کے اوپر آنے والا عذاب، اس سے، ان کے انجام سے درس عبرت حاصل کرنا چاہیے۔ آج سدھر جائے گا، آج عبرت حاصل کرے گا، دنیا کامیاب ہو جائے گی، آخرت بھی سرخرو ہوگی۔ اللہ تعالیٰ سے دعا ہے ہمیں مرتے وقت ایمان کی سلامتی نصیب فرمائے، اپنی آخرت کی فکر ہم سب کو عطا فرما دے۔ آمین بجاہ النبی الامین صلی اللہ تعالی علیہ وسلم۔